नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हामीले निम्त्याएका छौँ वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवस। विक्रम सम्वत 1998 साउनमा धनकुटामा तुलसी रोप्ने एकादशीका दिन जन्मनुभएका तुलसी प्रसाद जोशीले तुलसी प्रसादका कविताहरू, नेपाली लोककथा केही अध्ययन, धिमाल लोक धर्म र संस्कृति प्रदर्शनकारी, धिमाल लोक संस्कृति नेपाली बाजाहरू जस्ता पुस्तकहरू प्रकाशित गरिसक्नु भएको छ। सबैभन्दा कान्छो उमेरमा प्रज्ञा प्रतिष्ठानका सदस्य बन्ने तुलसी जोशी गोर्खा दक्षिण बाहु लगायत भारतको दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार तथा अन्य थुप्रै पुरस्कार तथा मान पदवीबाट सम्मानित हुनुभएको छ। यस्तो वरिष्ठ साहित्यकार संस्कृतिविद तुलसी दिवसँग हामीले वासिङटन डिसीबाट टेलिफोन मार्फत केही खसखसहरू राख्ने हेतुले सम्पर्क गरेका छौँ।
हिँड्दा हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ। तेर्सिँदा तेर्सिँदै तेर्सोमा तेर्सिएको बाटो नै उक्लिएपछि तेर्सिनेको पनि केही लाग्दो रहेनछ। उक्लदा उक्लँदै उकालोमा उक्लेको बाटो नै ओर्लिएपछि उक्लनेको पनि केही लाग्दो रहेनछ। ओर्लदा ओर्लँदै फेरि ओर्लिएको बाटो नै उक्लिएपछि ओर्लनेको पनि केही लाग्दो रहेनछ। जीवन यही नै उकालो ओह्रालो मोड्नै रहेछ त दाई?
जीवन ओह्रालो र उकालो पनि हो, तेर्सो पनि हो, भन्ज्याङ र चौतारी पनि हो, देउरालीहरू पनि हो र कहीँसम्म मैदान पनि हो।
आफ्नो जीवनलाई कसरी हेर्नु भएको छ?
मैले मेरो जीवनलाई पनि यसरी नै पहाडको उकालो हिँड्दाखेरि भेटिएको ओह्रालो र उकालो सँगसँगै जीवनलाई प्रायश मैले धेरै जस्तो बुझेको भन्दा नबुझेको, देखेको भन्दा नदेखिएको, थाहा पाएको भन्दा थाहा नपाएको, अथवा ज्ञात भन्दा अज्ञात, योजनाभित्र भन्दा अयोजनाभित्र बढी भेटेको छु। यस अर्थमा फेरि मलाई यही अज्ञानताभित्र अथवा नथा पाउनुको जिन्दगीको विषयमा नथा पाउनुको भित्र एउटा मोहनीय आकर्षण भएको पनि अनुभव गरेको छु।
त्यसो भए जीवन रहस्य नै रहस्यकै पोको रहेछ। त्यसो भए
रहस्य होइन, जिन्दगी रहस्यको पोकोको रूपमा म दिन चाहन्न। जिन्दगी एउटा उत्सव नै हो, जिन्दगी एउटा चाड नै हो, जिन्दगी एउटा महोत्सव नै हो। यसलाई खुसी साथ स्वीकार्नु पर्दछ। जिन्दगीमा काँडा छन्, रोडा छन्, दुःख छन्, कष्ट छन्, पीडा छन्, असन्तुष्टि छ, सबै छन्। तर ती सबैलाई स्वीकारेर तिनलाई नग्न यथार्थको रूपमा स्वीकारेर जिन्दगी अगाडि बढ्नुको नाम हो, जिन्दगी अगाडि हिँडिरहनुको नाम हो, जिन्दगी सधैँ क्रियाशील हुनुको नाम हो।
हजुर, यहाँलाई खसखस.com मा स्वागत छ तुलसी दाई। जीवन त्यसो भए, जीवन त्यसो भए हामीले बाँचेको चाहेको भन्दा नबुझेको धेरै छ, जानेको भन्दा नजानेको धेरै भयो जीवनमा, तर पनि हामी जीवनप्रति मोहित किन छौँ? यस्तो
अज्ञानताको पनि आफ्नै मोहनी हुन्छ, थाहा नपाउनुको पनि आकर्षण हुन्छ। जिन्दगीलाई टेकिन ग्रान्टेडको रूपमा लिनु हुँदैन, यो यस्तै हो यस्तै हुन्छ भनेर स्वीकार नगरिकन जिन्दगीमा आइपर्ने कुनै पनि पीडा, कुनै पनि कष्ट, कुनै पनि समस्या, कुनै पनि विपद आपदको निमित्त हरदम तयार भएर अगाडि हिँडिरहनु पर्छ भन्ने पक्ष
जिन्दगीलाई। त्यसो भए हामीले बाँचेको छौँ कि जिन्दगीले हामीलाई बचाएर हिँडाइरहेको छ, कसरी लिनुहुन्छ दाइले?
जिन्दगीले हामीलाई बचाउँदैन, जिन्दगी त हामी नै बाँच्छौँ। तर कहिले काहीँ जिन्दगीको स्थिति र अवस्थाले गर्दा हामी बाँचिरहेको स्थितिमा पनि जीवनले हामीलाई बाँचिरहेको भन्ने अनुभूति हामी गर्ने गर्छौँ।
दाइको जिन्दगीमा एउटा अहिले बुझ्नुभएको जिन्दगीमा एउटा सुखद क्षण, एउटा बिर्सन नसक्ने क्षण सम्झन पर्यो भने कस्तो कुन घटना या उसलाई लिनुहुन्छ दाइले?
यस्तो क्षणहरू भनेर एकदम विशेष रूपमा लिने र विशेष रूपमा त्यसलाई भन्ने म त्यति गर्दिनँ। मैले जीवनको हर क्षणलाई त्यत्तिकै महत्त्व दिने गर्छु र जिन्दगीको हर घटनालाई म त्यत्तिकै महत्त्व दिने गर्छु। त्यस अर्थमा जीवन चाहिँ जो भयो त्यो भयो, त्यसलाई नभएको हामी बनाउन सक्दैन। जिन्दगी जे भयो त्यो भयो, त्यसलाई पनि हामी नभएको बनाउन सक्दैन। त्यस हदमा जिन्दगी हर क्षण त्यत्तिकै महत्त्वपूर्ण, त्यत्तिकै अप्राप्त हुन्छ। त्यस अर्थमा म के भन्न चाहन्छु भने जिन्दगीको हर पल र हर क्षण त्यत्तिकै महोत्सव जस्तै खुसी र आनन्दले मनाइनु पर्दछ र लिनु पर्दछ। अनि दुःख र आपतमा हात बाँधेर, खुट्टा बाँधेर खाटमा मर्नुको सट्टा खुट्टा फुकाएर अथवा हात फुकाएर हिँडेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा म भएको हुनाले जीवनको हर पल र हर क्षणलाई म त्यत्तिकै महत्त्व दिएर त्यत्तिकै स्मरणीय बनाउन चाहन्छु।
हजुर, दाईको यो सिद्धान्त साह्रै राम्रो लाग्यो। बाँचुन्जेलसम्म तिमी उत्सव मनाएर खुसी साथ बाँच भन्ने दाईको सन्देश रह्यो।
उत्सवकै रूपमा अगाडि बढ्नुपर्छ र यथार्थको रूपमा यो नग्न शक्तिको रूपमा यहाँका पीडा, यहाँका कष्ट, यहाँका दुःखलाई पनि स्वीकार।
हजुर, अब साहित्यमा एकछिन कुरा गर्दाखेरि दाई तुलसी प्रसाद जोशी मात्रै होइन, तुलसी दिवस पनि हुनुहुन्छ र विशेष गरी तुलसी दिवसकै हैसियतले हो म तपाईँसँग सम्पर्कमा आएको। साहित्यमा जीवन कसरी दर्शित हुनुपर्छ जस्तो लाग्छ दाईलाई? यो हामीले त एकछिन व्यवहारका कुरा गऱ्यौँ,
कसरी हुनुपर्छ भनेर सिद्धान्तलाई लिएर त्यसलाई आरोपित गर्ने पक्षमा म छैन। जिन्दगी जसरी बग्छ, जसरी आउँछ, त्यसलाई स्वीकार गर्नुपर्छ। साहित्यसँग जिन्दगी निश्चित रूपमा घनिष्ठ रूपले सम्बन्धित छ र जिन्दगी नभएको भए, हामी नबाँचेको भए, हाम्रो समाज नभएको भए, हाम्रो भाषा नभएको भए, हाम्रो जाति नभएको भए, हाम्रो राष्ट्र नभएको भए, हाम्रो मूल्य र मान्यता नभएको भए निश्चित रूपमा साहित्य त्यसरी अगाडि बढ्न सक्दैन। तर साहित्य सामाजिक जीवनबाट निर्देशित पनि हुनु हुँदैन, त्यसरी गरिकन साहित्यबाट पनि सामाजिक जीवन निर्देशित हुनु हुँदैन। त्यो दुवै स्वतन्त्र उन्मुक्त हुँदाहुँदै पनि परस्पर अत्यन्त घनिष्ठ सम्बन्ध भएको भए अनुभव गरेको छु। र मानसिक जीवनको जो मूल्य र मान्यताको सन्दर्भ छ, जीवनको जो अनुभूति, सूक्ष्म अनुभूति र संवेदनाको जो सम्बन्ध छ, त्यो सृजनशील साहित्यिक विधासँग घनिष्ठ रूपले सम्बन्धित छ र कविहरू तिनै अनुभूत गरेका सूक्ष्म जीवनका अनुभूतिसँग अत्यन्त घनिष्ठ रूपले सम्बन्धित हुने हुनाले तिनले सृजना गरिएका रचनाहरूमा पनि ती त्यसरी नै उद्घाटित हुन्छ भन्ने पक्षमा हुन्छ।
भनेपछि हामीले के भन्ने गरेका छौँ भने साहित्य समाजको ऐना हो भन्छौँ, होइन? तर पनि दाइले भन्नु, हजुर,
अलिक पुरानो भनाइ भयो। साहित्य जीवनको ऐना हो अथवा जीवन पनि साहित्यको निमित्त हेरिनुपर्ने ऐना हो, त्यसलाई दुवै ढङ्गले हेर्न सकिन्छ।
भनेपछि दाइले चाहिँ नि के भन्नुहुन्छ भने एकले अर्कालाई, साहित्यले समाजलाई अथवा समाजलाई समाजले साहित्यलाई चाहिँ डोराउनु हुँदैन, एकअर्कामा सम्बन्ध हुँदाहुँदै एकअर्काले निर्देशित गर्नु भएन।
ती आफैमा उन्मुक्त स्वतन्त्र छन् र अगाडि बढ्न तिनलाई त्यो स्वतन्त्रता दिनुपर्छ।
त्यसो अब साहित्यमा के लेखिने त? त्यसो भए अब मानिसले लेख्दाखेरि एउटा संवेदनशील कवि साहित्यकार रचनाकारहरूले लेख्दाखेरि कुनै पनि कुरा लेख्दाखेरि साहित्यमा त्यसलाई परिवर्तन गर्दाखेरि उसले आफूले देखेको भोगेकै कुरा आउँछ, त्यसबाट त अलिकति निर्देशित जस्तो त भएन नि त, देखिँदैन?
हुँदैन, भोगेको कुरा लेख्नु आफूले एक्जर्ट गरेको कुरा लेख्नु निर्देशित होइन, त्यो इमान्दारीपूर्वक त्यसलाई टेक्स्ट गर्नु र भन्नु हो, त्यो अरूले नै त्यसलाई नै मान्नुपर्छ त्यसरी नै भन्ने कुरा छैन। जसरी मैले जीवनलाई रोगेको छु, जसरीले मैले जीवनलाई लिएको छु, अरूले पनि त्यसरी नै लिनुपर्छ भन्ने बाध्यता छैन। हरेक जीवन हरेक व्यक्तिको आफ आफ्नो ढङ्गले स्वतन्त्र उन्मुक्त छ, तर सामाजिक प्राणी भएको कारणले र सामाजिक जीवन बाँच्ने भएको कारणले कहिलेकाहीँ नितान्त एक्लो व्यक्तिले अनुभव गरेको अनुभूति र संवेदनाहरू या अनुभवहरू त्यो के हुन्छ भने वैयक्तिक मात्र नभएर सामाजिक भएर अथवा सामूहिक पनि हुन सक्छ र त्यो हुन्छ पनि त्यसरी।
हजुर, अनि दाइले साहित्यको कुरा गर्नु, हामी साहित्यको कुरा गर्दाखेरि एकछिन चाहिँ अगाडि केही हप्ता अगाडि कान्तिपुरको टेलिभिजनमा दिशानिर्देशमा विजय कुमार पाण्डेसँग कुरा गर्दाखेरि के भन्नुभएको थियो नि, कविता अब साहित्य अब चाहिँ श्रव्यमा पनि आउनुपर्छ, कविता साहित्यमा श्रवणमा आउनुपर्छ भनेर भन्नुभएको जुन एउटा थियो त्यो मलाई चाहिँ साह्रै घर लागेको कुरा थियो। मैले फेसबुकमा पनि बाँडेको थिएँ, खसखस डट कमले विगत 5 वर्षदेखि स्वरमा कविता भन्ने चाहिँ चलाइरहेको छ अभियान, स्वरमा कविता भनेर रचनाकारकै स्वरमा कविता पढ्न लगाएर खसखस डट कममा उपलब्ध छ। अब
तपाईँलाई अझ म स्पष्ट
हजुर
तपाईँले भन्नुभएको सन्दर्भलाई म अझ प्राप्तसँग कुरा गरौँ होला।
हजुर,
कविता अब म साहित्यका विभिन्न विधाहरूबाट तपाईँले कवितामा लिएर आएर हामी कुरा गरिरहेका छौँ। कविताको विषयमा चर्चा गर्दा कविताको विषयमा अझ हामीले मेरो आफ्नो किसिमको सोचाइ र दृष्टिकोण वा अवधारणा केही अलग र फरक र भिन्न हुन सक्दछ र त्यो जरुरी पनि छ। कविता कविबाट लेखिएको हो, मैले कवितालाई निश्चित रूपमा मान्छेले अहिलेसम्म आर्जन गरेको भाषिक अभिव्यक्तिको सबैभन्दा माथिल्लो तहको कलात्मक अभिव्यक्ति हो भन्ने पक्षमा म छु र त्यहाँ कविले आफ्नो अनुभव र अनुभूति र संवेदनालाई इमान्दारीपूर्वक अभिव्यक्त गर्दछ भाषाको माध्यमद्वारा। त्यस पदमा म के चाहन्छु भने भाषाहरू लिपिमा पनि आउँछन् अथवा कविता प्रकाशित हुन्छ, प्रकाशित भएको बेलामा कविता चाहिँ एक प्रकारले हाई गरेर ओछ्यानबाट उठिरहेको मात्रै हुन्छ, तर कविता ध्वनि पनि हो, ध्वनिमा उच्चरित हुँदा भने त्यो मन्त्र जस्तो भएर त्यो सङ्गीत जस्तो भएर बाहिर आउँछ र जीवन्त हुन्छ र त्यो कविता हिँड्दो गर्न थाल्दछ। त्यसै हदमा कविताको सम्बन्धमा चर्चा गर्दा मैले 3-4 भीलाई महत्त्व दिने गरेको छु। एउटा पहिलो हो त्यो कविता के हुनु पर्यो त भन्दा भोकल अथवा कविता उच्चरित हुनु पर्यो, ध्वनिमा आउनु पर्यो, कविता वाचन हुनु पर्यो र अनि कविता गाइनु पर्यो भने दोस्रो कविता भाइब्रेन्ट जीवन्त भएर आउनु पर्यो। हरेक कविले वास्तवमा यो लिपिबद्ध हुँदाखेरि त्यो कहिलेकाहीँ के अर्थमा र के सन्दर्भमा के शब्दको अर्थ दिन खोजिएको त्यो प्रश्न हुँदैन, तर कविले जब कविता वाचन गर्छ र त्यो शब्दमा कति जोड दिनुपर्ने अथवा त्यो शब्दले कति उफारिनु पर्ने, त्यो शब्द कति कुद्नु पर्ने, त्यो शब्द कति विस्तार हिँड्नु पर्ने, त्यही ढङ्गले उच्चरित हुनु जरुरी छ। त्यसो नभएको खण्डमा कविता चाहिँ जीवन्त भएर बाहिर आउँदैन। तेस्रो चाहिँ कविता अब भिजुअल हुनु पर्यो, कविता अडियो मात्र भएर पुग्दैन, भिजुअल दर्शनीय पनि हुनु पर्यो। कविता वाचन गर्दा कविले वाचन गर्दा गर्दै ध्वनिमा उच्चरित हुँदा हुँदै त्यो शब्दले सङ्केत गरेको दृश्यहरू चाहिँ पाठकले वा श्रोताले देख्न पाउनु पर्यो र देखिनु पर्यो भन्ने पक्षमा।
हजुर दाईको यो विचार साह्रै मन पर्यो मलाई त। अब तर यस विचारलाई हामीले अब व्यवहारमा लानको लागि कस्तो गर्न पर्ला, जस्तो मैले भने खसखस डट कमले त विगत 6 वर्षदेखि नै स्वरमा कविता भन्ने चाहिँ अपलोड गरिरहेको छ होइन। अब कुरा आयो यहाँ भिजुअलको पनि कुरा आयो, यसलाई चाहिँ नि साकार दिनको लागि यसलाई चाहिँ नि दाईले यो दाईको यो कुरालाई अभियानको रूपमा अगाडि लानको लागि के गर्नु पर्ला जस्तो लाग्छ दाईलाई?
होइन कविताहरू चाहिँ मैले अघि नै भने कविता चाहिँ के अरे डिभिडीमा अथवा सिडीमा वाचन गरिएको कविता चाहिँ केवल ध्वनिमा मात्रै उच्चरित पनि भएर आउन सक्दछ, तर अब भिजुअल पनि भएर आउनु पर्यो र त्यसमा कमर्सियलाइज होइन कविताले सङ्केत गरेको सूक्ष्म अनुभूति र संवेदनालाई प्रश्नसँग अघि ल्याउने त्यस्ता भिजुअलहरू पनि देखिनु पर्यो, जरुरी छ कविता.
हजुर,
त्यसैले कविता चाहिँ मैले भनेको के हो भने भोकल पनि हुनु पर्यो, भाइब्रेन्ट पनि हुनु पर्यो अनि भिजुअली पनि आउनु पर्यो. अथवा कविता सशक्त छ, कविता समर्थवान छ भने त्यो कविताले उच्चरित गरेको शब्दले सङ्केत गरेको दृश्यहरूलाई ध्वनिहरूलाई पाठकले अथवा श्रोताले अनुभूत गर्न सक्ने स्थितिमा पुर्याउनु पर्छ. त्यसैले कविता अब प्रकाशित मात्रै होइन, कविता वाचित मात्रै होइन, कविता दृश्यमय सत्य दृश्य रूपमा पनि देखिनु पर्छ र आउनु पर्छ. अनि त्यो आएपछि भने कवितालाई धेरै अंशमा धेरै पूर्ण स्थितिमा एउटा पाठकले एउटा श्रोताले अनुभव गर्न सक्दछ भन्ने पक्षमा.
हजुर दाइ, के भन्नु छ भने कवितालाई सङ्ख्यामा होइन म गुणलाई ध्यान दिन्छु भन्नुहुन्छ, नलेखी नहुने भएपछि मात्रै कविता लेख्छु भन्नुहुन्छ, नलेखी नहुने भन्ने अवस्था कस्तो? दाइलाई भित्रबाट जुन एउटा प्रसव वेदना जस्तो चल्ने हो कि कस्तो हो यो एकचोटि?
यो कविता प्रायः के हुने गर्छ भने अब कहिले काहीँ थोरै दिनमा थोरै समयमा पनि कविता लेख्न सकिन्छ, तर कविताको सौन्दर्य, कविताको संरचना, कविताको स्वरूप, कविताको विषय वा नवीनता सोच्ने न निजत्व र मौलिकताको कुरा गर्ने व्यक्तित्वको कुरा गर्न थालिएपछि त्यो कविता चाहिँ हरेक चाहिँ के अरे पल्ट लेखिँदा केही न केही नौलोपन, केही न केही नवीनता, केही न केही निजत्व, केही न केही मौलिकता लिएर आउनुपर्छ भन्ने पक्षमा म छु. त्यसैले कविताको सङ्ख्यात्मकतामा म त्यति महत्त्व दिन्न, हरेक कविता चाहिँ महत्त्वपूर्ण हुनु पर्यो. त्यो महत्त्वपूर्ण हुनको निमित्त त्यो कविताले नयाँ क्षितिजको, नयाँ आयामको, नयाँ क्षेत्रको उद्घाटन गर्नु पर्यो. अरूले भनिरहेका कति कुराहरूलाई त्यही रूपमा त्यही तहमा भन्नु चाहिँ त्यो जुठो कुरा हुन्छ भन्ने पक्षमा म छु. त्यस कारण चाहिँ नितान्त नयाँ, अरूले नभनेको, अरूले सङ्केत नगरेको त्यस्ता कुराहरूलाई अथवा तिनै शब्दहरूको प्रयोग भएको भए तापनि तिनले भिन्न अर्थ दिने, भिन्न सङ्केत गर्ने, भिन्न के अरे चिन्तन र भिन्न विचार अनुभूतिलाई अगाडि ल्याउने कविताहरू लेखिनु पर्छ र लेख्न जरुरी छ भन्ने पक्षमा म छु. त्यसैले गर्दा कवितामा वास्तवमा कविताले एउटा तपाईँलाई झन्झनाट दिन्छ, एउटा तरङ्ग उत्पन्न गर्छ. कहिलेकाहीँ कविताले पनि अर्थमा त्यति महत्त्व नदिएर एउटा झन् तपाईँलाई जब एउटा किसिमको झन्क्री तुल्याउँछ, तरङ्गी तुल्याउँछ, कविताको एक अंशको उपयोगिता पुरा हुन्छ र कविताको अर्थ पछि लाग्छ. त्यस कारण अर्थ एकल अर्थमा भन्दा म बहुल अर्थमा विशेष महत्त्व दिन्छु र कविता भनेमा कहिलेकाहीँ कविताले के गर्छ भने काव्यात्मक एउटा सक, इलेक्ट्रिक सक जस्तो पोइटिक सक उत्पन्न गर्छ. त्यो उत्पन्न गर्न सक्ने क्षमता कवि भएको कविताहरू चाहिँ सशक्त र सफल कविता हुन् भन्ने दृष्टिकोणमा म छु. त्यसैले कविताको त्यो के अरे गुणपक्षलाई विशेष महत्त्व दिने गरेको मैले हुँ.
कवितामा अरूले सङ्केत गरेको होइन, नयाँ विचार, नयाँ आयाम, नयाँ उद्घाटन, नवीनता लिएर आउनुपर्छ जुन भन्नुभयो नि, त्यो कुरालाई यो प्रसङ्गले चाहिँ अलि एकै दिन अगाडि मात्रै मैले एउटा साथीसँग कुरा गर्ने प्रसङ्गमा साहित्यकार मित्रसँग कुरा गर्दाखेरि त्यो साथीले के भन्नुभएको थियो भने अहिलेका कविताहरूमा यतापट्टिका कविताहरू सबै देवकोटा बालकृष्णसम्म लेखनाथ पौडेलकै कुममा चढेर या पाइताला टेकेर हिँडिरहेका छन्, के अहिलेका युवाहरूमा नवीनतम आएको छैन भनेर उहाँले भन्नुभयो. यो कुरालाई दाइसँग दाइले कतिको स्वीकार गर्नुहुन्छ अस्वीकार गर्नुहुन्छ त?
नितान्त म अस्वीकार गर्छु त्यसलाई, त्यो हुँदै सक्दैन. त्यसरी गर्ने मान्छेहरू कवि पनि हुन सक्दैन. अर्काको कुममा चढेर कविता लेख्नेहरू कवि हुँदैनन्. कविले आफ्नै बाटो आफूले नै बनाउनु पर्छ, आफ्नो आकाश, आफ्नो धरती, आफ्नो क्षितिज, आफ्नो संवेदना आफैले व्यक्त गर्ने हुनाले उसले उसको निर्माण आफ्नै आफै निर्माता भएर आफ्नै निर्माण गरेर आउनुपर्छ। तर कुनै कविहरू अब बाटो के भन्छ अगाडिका कविताको निश्चित स्वरूप र आकार सधैँ रहिरहँदैन, कविताको संरचना कविताको विषयवस्तुमा निरन्तर परिवर्तन आइरहन्छ, समय अनुसार घटना अनुसार आवश्यकता अनुसार अथवा देशको स्थिति परिस्थिति अनुसार व्यक्तिले भोगेको जीवनको स्थिति अनुसार। यसकारण देशभुट्टाको घुममा चढेर या के अरे सिद्धिचानको घुममा चढेर या अरूको घुममा चढेर लेखिएका छन् कविताहरू कविता नयाँ छँदै छैन भन्ने अवधारणा चाहिँ सहमत छैन। राम्रो कविताहरू लेखिरहेछन्, राम्रो कविताहरू लेख्ने कविहरू पनि आइरहेका छन्, अगाडिको जस्तै लेख्ने कविहरू त ती अगाडिकै भए प्रतिध्वनि हुन्छन्। त्यस्ता प्रतिध्वनिहरू सधैँ अगाडि बढिरहन सक्दैनन्। जो आफ्नो निजत्व र आफ्नो व्यक्तित्व लिएर आउँछ जो कवि, त्यो मात्रै अगाडि बढ्छ र त्यो मात्रै स्वीकृत हुन्छ र त्योमा त्यसले नै आफ्नो स्थान बनाउन सक्छ। त्यस हदमा नयाँ कविहरू र हामीहरू जे लेखिरहेछौँ त्यो प्रतिध्वनि होइन अनि त्यो प्रतिक्रिया होइन, स्वयं क्रिया स्वयं ध्वनि स्वयं भूध्वनि लिएर हामी आउने प्रयत्न गरिरहेछौँ र त्यो तर हामीले लाग्नु पनि पर्छ भन्ने पक्षमा म छु।
हजुर, धन्यवाद दाई। अब एकछिन हामी विगततिर भने धेरै अगाडि धेरै पुरानो होइन, एक वर्ष दुई वर्ष भयो होला सायद तपाईँ चाहिँ नि केही कविहरूका साथ राष्ट्रिय कविता महोत्सवको कार्यक्रमको चाहिँ नि प्रसङ्गमा पश्चिममा जानुहुँदाखेरि होलेरीमा जाँदाखेरि त्यहाँ माओवादीको मङ्गलसेन स्मृति ब्रिगेडमा तपाईँहरूले रात बिताउनु भएको थियो होइन, त्यहाँ कविता पढिएका कविताहरूबाट तपाईँ साह्रै नै प्रभावित हुनुभएको थियो। तर मैले यहाँ प्रश्न के गर्न लागेको भने काठमाडौँमा बसेर जे सुन्नुभयो जे देख्नुभएको आधारमा माओवादीको बारेमा एउटा राजनीतिक दलको आधारमा जुन एउटा विचार बनाउनु भएको थियो त्यो विचार र त्यहाँ पुगेर त्यो ब्रिगेडमा बिताएको रातसँग विचारसँग तपाईँको कतिको मेल खाने नखाने विचारमा फरक कतिको कस्तो अनुभव गर्नुभयो?
होइन, यहाँ एउटा कुरा के बुझ्नु पऱ्यो भने चाहे माओवादी हुन् चाहे कुनै सैनिक हुन् चाहे कुनै पुलिस हुन् ऊ मान्छे पनि हो नि, मान्छेको अनुभूति र संवेदना त उसँग पनि छ नि। हामीले एउटा हेर्ने दृष्टिकोणले चाहिँ आरोपित ढङ्गले हेर्ने गर्छौँ के
पूर्वाग्रही भयो भने
पूर्वाग्रही भएर हेर्नु पनि हुँदैन र हेरिनु पनि हुँदैन भन्ने पक्षमा र म आफू भने त्यसरी हेर्दिनँ। र म त्यहाँ गएपछि त्यहाँ मानवीय संवेदनाले अनुभूत के अरे म अत्यन्त प्रभावित भएर आएको छु। त्यहाँ कविता लेख्ने उनका उनीहरूले पाएको अनुभव उनीहरूले पाएका विचार चिन्तनहरूको आधारमा कविताहरू जो लेखिएको छ त्यो देखेर म त अत्यन्त प्रभावित भएर आएको छु वास्तवमा। र त्यसै क्रममा मैले पटक पटक के पनि भनेको छु भने मान्छेलाई खालि एउटा दृष्टिकोणले हेरेर एउटा कोणबाट हेरेर एउटा चिन्तन एउटा विचारबाट हेरेर पूर्ण मूल्याङ्कन गर्नु पनि हुँदैन। हरेक मान्छेमा त्यो मानवीय संवेदना र अनुभूति हुन्छ, त्यसले आफ्नो अभिव्यक्ति पाउँछ, त्यसलाई पनि हामीले ध्यानमा राख्नुपर्छ भन्ने किसिमको अनुभव मैले गरेको छु।
अनि विचारको क्षितिज उज्यालो र फराकिलो हुनु पर्यो, साँगुरो हुनु भएन भन्ने दाईको आग्रह रह्यो।
होइन, मैले त्यति माथि भन्नु खोजेको होइन, मैले के पनि भन्न खोजिरहेको छु भने निश्चित रूपमा फराकिलो हुनुपर्छ, निश्चित रूपमा एकल काँटेर एकोरी पनि हुनु हुँदैन। अनि विचारको स्वतन्त्रता र वैविध्य विचारको वैविध्यलाई हामीले स्वीकार गर्नुपर्छ। हरेक मान्छेलाई एउटै रङमा एउटै बाटो हिँड्ने अथवा एउटै के अरे ध्वनि बोल्ने हिसाबले सोचिनु हुँदैन। हरेक मान्छेको निजी व्यक्तित्व र निजी स्वतन्त्रतालाई पनि हामीले महत्त्व दिनुपर्दछ। अनि त्यसो गरेर फेरि के गर्नु हुँदैन भने एकले अर्कालाई वैचारिक आरोप नगरिकन वैचारिक स्वतन्त्रतालाई मानवीय अधिकार स्वतन्त्रताकै रूपमा स्वीकार गरेर सम्मान गरिनुपर्दछ। कुनै पनि विचार उन्मुक्त ढङ्गले सुन्दर ढङ्गले कवितामा अभिव्यक्त भएको छ भने त्यो विचारसँग असहमत हुन सकिन्छ, तर विचारको प्रस्तुतिको सौन्दर्यले कहिलेकाहीँ मान्छेलाई तान्छ, कहिलेकाहीँ प्रस्तुतिको त्यति आकर्षक नभए पनि वैचारिक नवीनता र वैचारिक स्वतन्त्रताले पनि मान्छेलाई आकर्षित गर्छ। त्यसकारण कवितामा खालि भाषिक कलात्मक अभिव्यक्ति नापक मात्रै नभएर त्यहाँ भएको अभिव्यक्त भएको अनुभूतिको संवेदनाको गहनता, त्यसको उचाइ र त्यसको गहराइ, त्यसको विस्तारलाई पनि हामीले हेर्नुपर्छ र त्यसलाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा म छु।
धेरै राम्रो विचार दाइ, धन्यवाद यस्तो उच्च विचार उच्च सोचाइको लागि। हामी यो दाइको विगतकै कुरा गर्दैथ्यौँ एकछिन। दाइ चाहिँ नि नेपाल सरकारको तर्फबाट सांस्कृतिक सहचारी भएर दिल्लीमा पनि बस्नु कहिले कहिले जानुभएको थियो?
सांस्कृतिक सहचारी होइन, म सांस्कृतिक काउन्सिलर भएर गएको।
ए हजुर, काउन्सिलर भएर जानुभएको थियो। हजुर दाइ, सांस्कृतिक हजुर हजुर दाइ भन्नु। अनि मैले सोध्न लाग्यो के थियो भने दाईको दाई चाहिँ एउटा संस्कृतिविद को हैसियतले संस्कृति काउन्सिल भएर चाहिँ जानुभयो, त्यहाँ दाईको चाहिँ काम कर्तव्यहरू कस्तो रह्यो भन्नु खोजेको मैले। दाईले के भन्नुभएको थियो मैले टोकेँ पछि?
अत्यन्त राम्रो भयो, किनभने त्यहाँ मैले नेपाली साहित्य र नेपाली संस्कृतिको एक किसिमले सही विस्तार गर्नुको निमित्त प्रयत्न र कोसिस चाहिँ गरेको हो। भानु जयन्ती पनि मनाइयो, अथवा भानु जयन्तीमा विशिष्ट त्यहाँका कवि लेखकहरूलाई डाकेर भानुभक्तमाथिको प्रकाश पार्ने प्रयत्न र कोसिस पनि गरियो। त्यसै गरी त्यहाँ आयोजित हुने कविगोष्ठीहरू अथवा त्यहाँका सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो सहभागिता जनाउने र अनि तत्कालीन विशिष्ट कवि लेखकहरू र सृजनशील व्यक्तित्वहरूसँग घनिष्ठतामा आउने र नेपाली साहित्यलाई चिनाउने चिन्ने प्रयत्न गराउने आदि कामहरू पनि भएर नेपाली कविताहरूको पनि अनुवाद मेरो पनि नेपाली म वास्तवमा अघि तपाईँले चिनारी गर्दा धिमालको रु गर्नु मेरो नेपाली लोककथा भन्ने किताब छ, त्यसै गरी नेपाली लोककथा केही अध्ययन भन्ने किताब पनि छ, तुलसी दिवसका कविता छ, अनि तुलसी दिवसकी कविताएँ भनेर हिन्दीमा अनुवाद पनि गरेका छन् डाक्टर गङ्गा प्रसाद बिमल र अनि साहित्य एकाडेमीका सहसचिव रन्जित शाहले र अनि रामदयाल राकेशले। यसरी के पनि भएको छ भने साहित्यिक मलाई एउटा के अनुभव भएको छ भने दुई देश बिचको घनिष्ठ सम्बन्धलाई निरन्तरता दिएर अगाडि बढाउनुको निमित्त केवल औपचारिक सरकारी तहको सम्बन्धलाई मात्रै ध्यानमा नराखिकन जनस्तरमा पिपुल्सको तहमा अथवा सृजनशील व्यक्तिहरूको तहमा पनि त्यो त्यो सम्बन्धलाई अगाडि बढाउने हामीले प्रयत्न गऱ्यौँ भने अझ बढी सुन्दर मात्रै होइन आवश्यक पनि हुन्छ भन्ने पक्षमा भन्छ।
अनि दाइले त्यहाँ सुरु गर्नुभएका कुनै कति कार्यक्रम योजनाहरू अथवा कुनै कामहरू अहिले निरन्तर पाइरहेको छ कि कस्तो छ दाइले के
त्यो मलाई थाहा छैन अहिले, त्यसले अब त्यो स्थिति र समयअनुसार परिवर्तन पनि भइरहने र साहित्यिक गतिविधि सांस्कृतिक गतिविधिको कार्यक्रमहरूलाई निरन्तरता दिएर जनस्तरमा त्यो निरन्तर प्राचीन कालदेखि रहिआएको हार्दिक सम्बन्धलाई निरन्तरता दिनको प्रयत्न चाहिँ गरिरहनुपर्छ भन्ने पक्षमा भने अझै पनि म छु।
हजुर, संस्कृतिविद हैको हैसियतले लोकवार्ता सांस्कृतिक समाजका कामहरू र उद्देश्यहरू के छ, यसको लिए अहिले के भइरहेको छ, यसको बारेमा अलिकति जानकारी दिनुहुन्छ हामीलाई?
नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्ष म छु,
हजुर,
संस्थापना कालमा पनि थिएँ र अहिले हामीले भर्खरै 16 अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस पनि गऱ्यौँ, त्यसमा 15 देशका विशिष्ट विद्वानहरू पनि आएका थिए र अनि 115 कार्यपत्रहरू प्रस्तुत गरिएका थिए र 125 भन्दा बढी विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। त्यस क्रममा हामीले नेपालमा नेपाललाई विविध जात जातिको एउटा एक प्रकारले भने बहुल जाति बहुल संस्कृति बहुल भाषा बहुल धर्मको देशको रूपमा चिन्छौँ र यसो त सांस्कृतिक वैविधताको चर्चा गर्दा हामी चाहिँ जैविक विविधताको कुरा बढी गर्छौँ तर नेपाल चाहिँ सांस्कृतिक विविधताले पनि त्यत्तिकै भरिपूर्ण छ र त्यो सांस्कृतिक विविधतालाई प्रकाशमा ल्याउनको निमित्त विभिन्न देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर हिमालयदेखि दक्षिण तराई पहाडसम्म विभिन्न भूभागमा बसोबास गर्ने विभिन्न भाषा बोल्ने विभिन्न जात जातिका सांस्कृतिक सम्पदाहरू र सांस्कृतिक विशेषताहरू अथवा तिनका सांस्कृतिक विशेषताहरूलाई प्रकाशमा ल्याउनुको निमित्त ती जात जातिको अध्ययन तिनीहरूको लोकभाषा तिनीहरूको लोक संस्कृति लोक साहित्य तिनीहरूका जीवन पद्धति चाड पर्व उत्सव महो अथवा रीतिरिवाज अथवा तिनीहरूको परम्परागत ज्ञान र प्रविधि तिनीहरूका मौखिक इतिहास आदिको खोजी र अनुसन्धान गरेर प्रकाशित ल्याउन जरुरी छ र अनि उनीहरूको बिचमा जात जातिको बिचमा सांस्कृतिक प्रतिस्पर्धा भन्दा र त्यसलाई रचनात्मक बनाएर सांस्कृतिक अस्तित्वलाई बढी महत्त्व दिएर अगाडि बढ्नुपर्छ। यसरी बहुलता बहुल जाति बहुल संस्कृति बहुल भाषा र बहुल धर्म भएर बहुल राजनीतिक विचारधारा भएको भए तापनि ती सबैलाई जोड्ने तिनलाई संयोजन गर्ने कार्य भन्ने निश्चित रूपले संस्कृतिले विशेष गरेर लोकवार्ताले गर्ने हुने हुनाले त्यही लोकवार्ताको अध्ययनलाई प्राथमिकता दिएर र तिनीहरूको बिचमा हार्दिक सम्बन्ध स्थापना गर्ने मूलभूत उद्देश्य लिएर नेपालको सांस्कृतिक सम्पदालाई प्रकाशमा ल्याएर अनि नेपालका विविध जात जातिको बिचमा चिनारीको अगाडि बढाएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि त्यो व्यक्तित्वलाई सांस्कृतिक व्यक्तित्वलाई प्रकाशमा ल्याउन र अगाडि बढाउने उद्देश्यले लोकवार्ता समाजको स्थापना भएको हो र त्यही क्रममा हामीहरूले पटक पटक अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन गर्ने गर्छौँ। यसपल्ट भने विशिष्ट कवि सिद्धिचन्द श्रेष्ठजीको शतवार्षिकी पनि भएको हुँदा अन्तर्राष्ट्रिय कविगोष्ठीका साथसाथै अन्तर्राष्ट्रिय लोक कला प्रदर्शनीको कार्यक्रमको आयोजना पनि हामीले गरेका थियौँ।
हजुर, बधाई छ त्यस कार्यक्रमको लागि। कुन कुन देशबाट सहभागी भएका थिए?
देशहरू त विभिन्न छन्। त्यसमा भारत के अरे श्रीलङ्कादेखि लिएर पाकिस्तान बङ्गलादेश मालदिव अस्ट्रेलिया चिन उतातिर स्पेन जर्मनी फ्रान्स ब्रिटेन ग्रेट ब्रिटेनदेखि लिएर टर्कीदेखि लिएर अमेरिका पनि।
दाइले यो लोकवार्ता सांस्कृतिक समाजको लागि आर्थिक रूपले चाहिँ नि कसरी जुटाउनुहुन्छ स्रोतहरू?
यो चाहिँ हामीले वास्तवमा भन्छौँ सामाजिक संस्था हो। त्यस भागमा अब आर्थिक रूपले चाहिँ हामीलाई वास्तवमा हामी के चाहन्छौँ भने यो क्रमले जस्तो अब तपाईँहरू अमेरिका बस्नुभएको कोही युरोपमा बसेका छन् कोही जापान अस्ट्रेलियामा बसेका छन् र उनीहरूको चाहिँ सांस्कृतिक सम्बन्ध त देशसँग हुन्छ नै अथवा जातिसँग हुन्छ नै भाषासँग त हुन्छ नै। त्यो कुरालाई हामीले के गरेर चाहिँ यो अध्ययन अनुसन्धानलाई निरन्तरता दिएर अगाडि बढाउनुको निमित्त एउटा पार्टनरसिपमा पनि काम गर्नु जरुरी छ। त्यस कारण हामीले अब एउटा कुरा सिक्नुपर्ने आवश्यकता के छ भने आर्जनको निश्चित केही प्रतिशत सामाजिक सांस्कृतिक अथवा साङ्गीतिक अथवा साहित्यिक अथवा कलात्मक जसलाई हामीले लोकवार्ता अन्तर्गत ल्याउने गरेका छौँ त्यसको संरक्षण र प्रवर्धनको निमित्त सङ्कलन मात्रै होइन संरक्षण मात्रै होइन त्यसलाई प्रवर्धन गर्नु पनि जरुरी छ। त्यसलाई विकास गर्नु पनि जरुरी छ। त्यसलाई विस्तार गर्नु पनि जरुरी छ। त्यतातिर लाग्नको निमित्त आवश्यक व्यवस्था गर्नु भने अझै बाँकी।
दाइले अब यो कुरा भन्नुभयो अर्थ समयको सङ्कलनको लागि सहयोगको कुरा गर्नुभयो। कसैले यो अन्तर्वार्ता सुनेर म यो यसको लागि चाहिँ यो संस्थाको लागि केही म सहयोग गर्न सक्छु खोज्छु भनेर भन्न चाहेको खण्डमा मनमा लागेको खण्डमा कसरी गर्न सक्छ?
ठिक छ, त्यसरी गर्न चाहने र त्यसरी सम्मिलित हुन चाहने अथवा एउटा हामीलाई सहयोग गर्न चाहने
हजुर धन्यवाद। यस संस्थाको लागि चाहिँ सफलताको लागि हामी कामना गर्छौँ दाइ सहयोग।
हामीले तपाईँलाई एउटा सूचना अर्को वर्ष एसियाली र विश्व कवि सम्मेलन अथवा कवि कङ्ग्रेस गर्ने पनि सोच राखिरहेका छौँ।
त्यो काठमाडौँमै हुन्छ
र त्यसमा 40-50 देशका कविहरू वरिष्ठ कविहरूलाई पनि आमन्त्रित गर्ने र पहिलोपल्ट के अरे विश्व साहित्यिक काव्यिक रङ्गमञ्चमा अथवा काव्यिक मानचित्रमा नेपालको स्थान कहाँ छ भनेर त्यो अन्तर्राष्ट्रिय अथवा विश्व कवि कङ्ग्रेसले चिनाउनमा मद्दत गर्नेछ भन्ने कुरामा म चाहिँ विश्वास
छु। हजुर, त्यो कार्यक्रम चाहिँ कहाँ काठमाडौँमै हुन्छ?
काठमाडौँमै गर्ने,
कुनै मिति निश्चित तोकिसकेको छैन।
काठमाडौँमै लाग्ने, अलिकति के अरे सकिएको खण्डमा नोबेल प्राइज विनर कविहरूलाई पनि अथवा त्यसमा प्रस्तावित कविहरूलाई पनि हामीले आमन्त्रित गर्ने सोचेका छौँ।
हजुर, हाम्रो शुभकामना छ त्यस कार्यक्रमको सफलताको लागि। हामी कार्यक्रमको झन्डै झन्डै अन्त्यमा आइसकेका छौँ। अब मेरो दुईवटा अनुरोध छ। एउटा दाइले कविता हाम्रो खसखस डट कमका श्रोता तथा पाठकको लागि एउटा कविता पढिदिनुलाई, र अर्को चाहिँ नि खसखस डट कम र का श्रोता र पाठकलाई अन्तिम सन्देशको रूपमा केही दाइ केही भन्ने।
यो कविता तपाईँले अघि नै वाचन गरिहाल्नुभयो, त्यो कविता म वाचन गरिदिनु सक्ने कि अर्को एउटा कविता छ, यो केही समय अगाडि मैले लेखेको कविता हो। यो कविता चाहिँ तपाईँले वाचन गरेको कविताभन्दा केही अलग र फरक छ।
हजुर, पक्कै सुनौँ ल,
त्यो म वाचन गरौँ।
हजुर दाइ, प्लिज।
त्यो कविताको शीर्षक हो रङ्गीन आवाजहरूको जुलुस। रङ्गीन आवाजहरूको जुलुस, नीला आवाजहरू आकाशबाट हाम फालेर समुद्रको नीलो सतहमा तैरिरहेछन्। राता आवाजहरू शहीदहरूको रगतबाट छर्किएर गुराँसको रातो पत्रदलमा पोखिँदै सुकिरहेछन्। पहेँला आवाजहरू साँझको क्षितिजबाट वर्लेर सयपत्रीको श्रृङ्खलित तहमा तरेली परिरहेछन्। सेता आवाजहरू बादलको घेराबाट पग्लिएर हिमालयको उन्नत वक्षक फलमा ठोस जमिरहेछन्। हरिया आवाजहरू सदाबहार वन जङ्गलबाट हर्किएर मुरुलो चट्टान र वस्त्रहीन नागी हुँदै पहाडको अश्रु रिक्त बगरसँगै खेत बारीबाट उखेलिएर सागरको पिँधमा फेक्रिँदै तरल बताई झरिरहेछन्। काला आवाजहरू मानसिक प्रकोपबाट धमिलिएर मनको सुक्खा र विवेक स्खलनले काल उम्लिएर बगेको कालो सुरुङमा बाक्लो अधारोको अनियन्त्रित बारीसँग उर्लिरहेछन्। समयले फागु खेलेको यो रङ्गीन आवाजहरूको जुलुसमा श्रद्धाले सामेल भई आवाजको खोजीमा निस्केको म आवाजकै भिडमा अहिले आफ्नो आवाज हराएर नितान्त आवाजहीन एक्लो घर फर्किरहेछु। मौन यो मेरो प्रत्यागमन एउटा बुद्धत्वको प्राप्ति हो या अर्को महाभिनिष्क्रमणको पूर्व तयारी हो? रङ्गहीन अनिर्णयमा यसरी म लगातार आवाजहीन निर्णय बोलिरहे।
सुन्दर, असाध्य मिठो कविता दाइ, थ्याङ्क यू दाइ,
धन्यवाद।
अब अन्त्यमा हाम्रा खसखस डट कमका श्रोता तथा पाठकलाई सन्देशको रूपमा केही भन्नु पर्दाखेरि के भन्नुहुन्छ?
सन्देशमा भन्दा पनि म चाहिँ कविता अथवा साहित्यको कविताको विशेष गरिकन मैले एउटा म दिने कुरा के चाहिँ छ भन्दा, मैले अघि नै तपाईँले जुन प्रश्न उठाउनुभयो र त्यो सन्दर्भमा चर्चा गरेको थिएँ नि, अब कविताहरू चाहिँ हाई गरेर ओछ्यानबाट उठ्ने मात्रै होइन, खाममा बाहिर निस्केर बाटोमा बाहिर हेन्डुल गर्न पर्छ। त्यस अर्थमा कविता चाहिँ भाषित वाचन गरिनुपर्छ, ध्वनिमा उत्तरित हुनुपर्छ र अनि ध्वनिले तरङ्गित भएर सबैलाई त्यसले सुन्न सक्ने, सबैलाई त्यसले समेट्न सक्ने, सबैलाई त्यसले समावेश गर्न सक्ने स्थितिमा कविता आउनुपर्छ र हरेक मान्छे कवि हुन्छ भन्ने पक्षमा म छु। खालि के हो भने कसैले भाषामा अभिव्यक्त गरिरहेका हुन्छन् भने कसैलाई त्यसलाई अनुभव र अनुभूत गरिरहेका हुन्छन् र कविता भएकै कारणले मान्छे मान्छे रहेको हो। म मान्छेले मान्छे हुनु विशेषता चाहिँ उसँग भएको कविताप्रतिको मोह, कविताप्रतिको आकर्षणले नै भएको हो भन्ने पक्षमा म छु। त्यस अर्थमा जबसम्म कविता जीवित रहन्छ तबसम्म मान्छे मान्छे भएर बाँचिरहन्छ भन्ने मेरो अभिव्यक्तिलाई म तपाईँहरूसँग कुरा हुन्छ।
धन्यवाद यहाँको सुन्दर र उत्तम विचारको लागि, फेरि पनि धन्यवाद। र आज खसखस .com को लागि नेपालको 8:30 भइसकेको छ, यस समय पनि हामीलाई तपाईँको अमूल्य समय र विचार प्रदान गर्नुभएकोमा हामी आभार व्यक्त गर्दछौँ। तपाईँको प्रत्येक क्षण उत्सवको रूपमा मनाइयोस्, हामी पनि उत्सवको रूपमा मनाउँदै जाउँ भन्दै तपाईँको सफलता सुस्वास्थ्यको कामना गर्दै बिदा माग्दछौँ अहिलेलाई। धन्यवाद।
धन्यवाद, मेरो पनि तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँ सबैको श्रोताहरू सुनिरहनु भएको छ, तपाईँहरूको पनि हार्दिक मङ्गलमय शुभकामना।